नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। वर्तमान सरकार गठन भएसँगै सार्वजनिक सेवा प्रवाह छिटो प्रभावकारी र जनअपेक्षा अनुसार बन्ने अपेक्षा व्यापक रूपमा गरिएको छ। सरकारले सार्वजनिक प्रशासनमा सुधार गर्दै सेवा वितरण प्रणालीलाई आधुनिक, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता पनि जनाएको छ। यसै सन्दर्भमा विभिन्न क्षेत्रसँग सम्बन्धित केही अध्यादेशहरू प्रस्ताव पनि गरिएका छन्, जसमध्ये केही राष्ट्रपतिबाट जारी भइसकेका छन्। संघीय शासन प्रणाली कार्यान्वयनमा आएपछि संघ, प्रदेश र स्थानीय तहका सरकारहरूले आफ्नो अधिकार क्षेत्रभित्र प्रशासन सञ्चालन गरिरहेका छन्, तर सेवा प्रवाहमा एकरूपता, समन्वय र प्रभावकारिता अझै चुनौतीकै रूपमा देखा परिरहेको छ। अर्कोतर्फ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी पनि अहिले चलिरहेको छ। यस क्रममा सबै प्रमुख राजनीतिक दलका घोषणा पत्रमा समेटिएका विषयहरूलाई समावेश गर्दै सरकारले 18 बुँदे प्रतिबद्धता र शासकीय सुधारका 100 कार्यसूची पनि सार्वजनिक गरेको छ। आजको अन्तरसंवादमा हामी सार्वजनिक सेवा प्रवाहको अवस्था, शासकीय सुधारका प्रयास र आगामी नीति तथा बजेटका प्राथमिकता बारे केन्द्रित भएर संघीय संसद सचिवालयका पूर्व सचिव डाक्टर सुरेन्द्र अर्यालसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा। हजुर, स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
धन्यवाद हजुर, धन्यवाद।
वर्तमान सरकारले खास गरी सार्वजनिक सेवा प्रवाहलाई सुधार गर्ने प्रतिबद्धता जनाएको छ। अहिले अब सरकार गठन भएको अब केही समय मात्र भएको छ। यो अवधिमा व्यवहारलाई हेर्ने हो भने के कस्तो प्रभाव, शुरूआती प्रभाव देखिन थालेको यहाँले पाउनु भएको छ? मैले कुराकानीको शुरूआत यही प्रश्नबाट गरे।
अब यो छोटो अवधिको सरकारका काम कारवाहीको नतिजाकै कसीमा धेरै मूल्याङ्कन गर्ने समय त भइसकेको छैन अझै, तर बिहानीले दिउँसोको संकेत गर्छ भने जस्तै अब सरकारले नीतिगत सुधारदेखि कानुनी सुधारदेखि आफ्ना कार्यशैली तौर तरिकाका सुधारको लागि चाहिँ नि जुन यो प्रारम्भिक चरणका चाहिँ प्रयासहरू गरेको छ त्यसको अवश्य पनि सकारात्मक प्रभाव चाहिँ देखिएकै छ। तर यो सार्वजनिक सेवा भन्ने विषय चाहिँ नि यसलाई एउटा व्यापक दृष्टिकोणले हेर्नुपर्छ जस्तो मलाई लाग्छ। सार्वजनिक सेवा भनेको खालि सरकार र सरकारका संयन्त्रहरूले मात्रै चाहिँ प्रवाह गर्ने सेवा हो भन्ने हामीले भुल्नु हुँदैन। सार्वजनिक सेवालाई यो चाहिँ सरकार, सरकारका साझेदारहरू, निजी क्षेत्र, सहकारीदेखि लिएर अन्य विभिन्न स्टेक होल्डरहरूको सामूहिक प्रयासबाट चाहिँ नागरिकले पाउनुपर्ने सेवाहरू चाहिँ उपलब्ध हुन्छन्, जसलाई चाहिँ हामीले समग्रमा चाहिँ सार्वजनिक सेवा भन्छौँ। अब अहिले हाम्रो संघीयताको सन्दर्भमा यहाँले अघि पृष्ठभूमिमा बोल्नुभयो जस्तै तीन तहको सरकार भएको कारणले गर्दाखेरि संघीय सरकारका आफ्ना सार्वजनिक सेवा प्रवाहका चाहिँ आफ्ना क्षेत्राधिकारका विषयहरू छन्, प्रदेश सरकारका आफ्नै छन् र स्थानीय तहका आफ्नै सेवा प्रवाहका चाहिँ आफ्नै क्षेत्राधिकारहरू छन्। अब मूलभूत रूपमा नागरिकसँग जोडिने सेवाहरू यो संहिताको सन्दर्भमा धेरै हदसम्म चाहिँ नि स्थानीय तहबाट चाहिँ उपलब्ध हुने सेवाहरू पनि केन्द्रित हुन्छन्। अब त्यो दृष्टिकोणले हेर्दाखेरि हामीले अब संघीय अहिले भर्खर तपाईँले प्रसङ्गमा जोड्नुभएको कुरा त के हो भन्दाखेरि चाहिँ नि संघीय सरकारको मात्रै गठन र संघीय सरकारले गर्न खोजेका कामहरूको सन्दर्भमा मात्रै चाहिँ नि प्रसङ्ग उठाउनु भयो। तिनै तहको सरकारका एकीकृत प्रयास, समन्वयात्मक प्रयास र त्यो खालका नीति विधि प्रक्रिया कार्यशैली तौर तरिका हिजोका अभ्यासमा सुधारहरू नभएसम्म चाहिँ नि समग्रमा चाहिँ नि सार्वजनिक सेवा प्रवाह प्रभावकारी हुन सक्दैन। अब त्यति मात्रै नभनेर चाहिँ त मैले यो खालि सरकारको मात्रै कुरा गरेँ। अब सरकारसँग जोडिएका, सरकारले बनाइदिएका नीति विधिमा आधारित भएर चाहिँ नि अन्य सरकारवाला पक्ष, अन्य एक्टर्सहरूले त्यही ढङ्गले सरकारको आशय अनुसार र यो अहिलेको चाहिँ जनभावना अनुसार चाहिँ सबै तहले, सबै स्टेक होल्डरहरूले त्यही ढङ्गले चाहिँ सेवा प्रवाहमा आफ्नो दायित्व, जिम्मेवारी निर्वाह गर्न सक्दा र नागरिकका आवश्यकता के हुन् र उनीहरूले कस्तो खालको सेवा चाहिँ आवश्यक ठान्छन् भन्ने कुरा बुझ्न सक्दा, त्यसलाई बोध गर्न सक्दा मात्र चाहिँ प्रभावकारी रूपमा चाहिँ सार्वजनिक सेवा प्रवाह हुने ठानिन्छ। तर अवश्य पनि तपाईँले के हो भन्दाखेरि चाहिँ यसमा अब अहिले भर्खरै तपाईँले केही अध्यादेशको सन्दर्भ पनि जोड्दै हुनुहुन्थ्यो, ती अध्यादेशहरू किन ल्याउनु पर्यो भन्ने सन्दर्भ जोड्दाखेरि चाहिँ नि पक्का पनि छिटो छरितो प्रभावकारी र एउटा मितवै र चाहिँ नि एफिसियन्ट चाहिँ नि सेवा प्रवाहको लागि नै हो भन्ने हामीले बुझ्नुपर्छ। अब त्यसभित्रका कन्टेन्टहरू के छन् कसो छन् अब यो राजनीतिक विषयमा म प्रवेश गर्ने कुरो भएन, तर मूलभूत रूपमा सबै अध्यादेशहरू जति सिफारिस भएका देखिन्छन् केही अपवाद बाहेक सबै चाहिँ नि अध्यादेशहरू सेवा प्रवाहलाई चाहिँ नि चुस्त दुरुस्त र यसलाई लागत प्रभावी र नागरिक आकाङ्क्षा अनुरूप चाहिँ नि सेवा प्रवाह गर्ने दृष्टिकोणले बनाएको पाउँछु। यो अर्थले हेर्दाखेरि चाहिँ नि सरकारलाई पनि अब मूलभूत रूपमा अहिले सङ्घीय सरकारलाई पनि सेवा प्रवाहको लागि चाहिँ नि जुन विगतका तौर तरिकामा चाहिँ सुधार गर्ने चाहिँ हुटुटी देखिन्छ। तर यसले के हो त भन्दाखेरि सरकारको जुन एउटा तदारुकता छ त्यसले एउटा डेमोन्स्ट्रेसन इफेक्ट भन्छ नि तपाईँको सङ्घीय सरकारले चाहँदा बित्तिकै अहिले पदहरू स्थानीय तहमा पनि त्यसको असर चाहिँ नि सकारात्मक असर परेको पाइन्छ। अब सेवा प्रदायकहरू पनि समयमा आफ्नो कार्यालयमा उपस्थित हुने आफ्नो जिम्मेवारी अनुरूप चाहिँ नि तपाईँको चाहिँ नि आफ्ना सेवा आफूले प्रदान गर्ने सेवाहरूमा चाहिँ तल्लीन हुने कार्यालय समयमा चाहिँ नि अन्यथा अब यो आफ्नो अत्यावश्यक काम बाहेक चाहिँ बाहिर ननिस्किने पङ्क्चुअलिटीदेखि लिएर रेस्पोन्सिबिलिटीसम्मका यी सबै विषयहरूका विषय चाहिँ नि अलिकति यो एउटा मनोवैज्ञानिक हिसाबले नै सेवा प्रदायका पनि अब हामीले केही गर्नै पर्छ हामीले हिजोको जस्तो चाहिँ नि अलिकति जुन ब्युरोक्रेटिक तपाईँको रेड ट्यापिजम भन्छौँ हामी कर्मचारी तन्त्रले चाहिँ जुन ढिला सुस्ती छ ब्युरो प्याथोलोजी पनि भनिन्छ हो त्यो विषयबाट चाहिँ अलिकति कर्मचारी तन्त्र पनि अलिकति अहिले सुधार लिएर चाहिँ नि मनोवैज्ञानिक हिसाबले नै सेवा प्रवाहलाई चाहिँ पहिलो प्राथमिकतामा दिएको देखिन्छ भने सेवाग्राहीहरू पनि त्यत्तिकै सचेत भएको अवस्था छ। अब सेवाग्राहीहरूले आफ्ना अधिकारहरूमा चाहिँ नि उनीहरू चाहिँ नि कतै चाहिँ नि सेवा प्रदायकले चाहिँ नि ती आफूले पाउनुपर्ने सेवामा चाहिँ नि अन्यथा गर्न खोज्यो भने चाहिँ नि तत्कालै क्वेसन गर्ने तत्कालै औँला उठाउने र चाहिँ नि अब यसमा चाहिँ नि आफ्ना अधिकारहरूलाई चाहिँ नि बाहिर जो चाहिँ नि मिडियामा लग्ने अथवा प्रस्फुटन गर्ने जुन छ त्यही सबै कारणले गर्दाखेरि चाहिँ नि अहिले पछिल्लो चरणमा चाहिँ सेवा प्रवाहमा चाहिँ नि सुधारात्मक चाहिँ नि कदमहरू पनि हुँदै गएका लागू हुँदै गएका र त्यसको असर पनि सकारात्मक दृष्टिकोणले देखिँदै गएको चाहिँ नि देखिन्छ।
सार्वजनिक प्रशासनमा आमूल परिवर्तनको कुरा पनि गरिएको छ। यहाँले अघि कुराकानीका क्रममा पनि भन्नुभएको थियो कि अलि निपुण तरिकाबाट अगाडि बढ्नुपर्ने हुन्छ भनेर, तर नेपालको सार्वजनिक प्रशासनको हकमा कुरा गर्दा अलि प्रक्रिया प्रदान भयो, नतिजा ढिलो आउने र विभिन्न किसिमका योजना आयोजनाहरू अगाडि बढ्दा पनि नतिजाको अपेक्षा नै गर्न नपर्ने जस्ता स्थितिहरू पनि आए भनिन्छ। अब यो यसलाई अब आमूल परिवर्तनको हिसाबले पनि अब रिफर्मका कुराहरू चलिरहँदाखेरि अब हामी त इफेक्टिभ एडमिनिस्ट्रेसनको एउटा प्रक्रियामा छौं, इफिसियन्टको कुरा यहाँले गर्नुभयो निपुणताको, अब हामीले के कस्ता रिफर्महरू सुधारहरू गर्न आवश्यक छ, अपेक्षित सुधारहरू के हुन सक्छन्, हामी प्रक्रियामा मात्र बढ़ी केन्द्रित भएर नतिजा दिन नसकेको हो कि स्रोत साधनको सही र उचित व्यवस्थापन गरी छिटो नतिजा हासिल गर्ने पद्धतिमा जानुपर्छ, के चाहिँ उपयुक्त हो यो आमूल परिवर्तनको सन्दर्भमा।
सबैभन्दा पहिला तपाईँले हामीले कसरी बुझौँ भन्दाखेरि प्रशासकहरूले अथवा कर्मचारी तन्त्रले अथवा जुन सेवा प्रदायकहरूले सेवा प्रवाह गर्नको लागि उनीहरूलाई आवश्यक पर्ने संरचनाहरू नीतिहरू विधिहरू प्रक्रियाहरू राज्यले चाहिँ नि सिम्प्लिफाइड भर्सनमा चाहिँ नि बनाइदिनुपर्छ। त्यो कानूनको हिसाबले विधायकहरूले बनाउने होला, कतिपय नीतिहरू चाहिँ सरकारले बनाइदिने होला, त्यो कुरा चाहिँ नि तपाईँको चाहिँ नि उनीहरूलाई त्यो ढङ्गले काम गर्ने वातावरण चाहिँ बनाइदिनुपर्छ। मैले फर इक्जाम्पल तपाईँलाई एक्जाम्पल के दिन खोजेँ भन्दाखेरि संहिता लागू भएको 10 वर्ष बितिसक्दाखेरि पनि हामीले एडमिनिस्ट्रेटिभ फेडरलिजमलाई अहिलेसम्म चाहिँ टुङ्गो लगाउन सकेनौँ। अब सेवा प्रवाह गर्ने जसले तपाईँले सार्वजनिक सेवा प्रवाह प्रदायको चाहिँ नि प्रमुख अङ्ग चाहिँ नि सरकारी संयन्त्र हो, कर्मचारी तन्त्र हो, सार्वजनिक प्रशासन हो भनेर तपाईँ जोड्न खोजिरहनु भएको छ। अब मैले अहिले अरू स्टेक होल्डरको सन्दर्भमालाई चाहिँ नि अहिले यथास्थितिमा राखेर चाहिँ नि त्यसको मात्रै कुरा गर्ने भने दशौं वर्षसम्म हामीले प्रशासनिक यो संघीयतालाई चाहिँ नि निष्कर्षमा पुर्याउन नसक्नु, संघीय निजामती सेवा विधेयक विभिन्न चरणहरूमा गुज्रिँदै गएर चाहिँ नि अहिलेसम्म पनि भनौँ न अब आजको दिनसम्म भन्दाखेरि चाहिँ नि शून्य अवस्थामै रहेको छ भन्ने ढङ्गले हामीले बुझ्नुपर्छ। अब भोलि त्यो विधेयक चाहिँ नि संघीय संसदमा प्रस्तुत भएर फास्ट ट्र्याकबाट चाहिँ नि त्यसले निष्कर्षमा पुग्ला त्यो अपेक्षा गरौँ। अन्यथा कर्मचारी समायोजन ऐन अनुसार चाहिँ समायोजन एक किसिमले त्यो तत्कालीन आवश्यकतालाई सम्बोधन गर्ने गरी चाहिँ नि समायोजन भएका कर्मचारीहरूको पनि चाहिँ नि तपाईँको उचित अब यो करियर सिस्टमदेखि लिएर उनीहरूका चाहिँ नि यो उनीहरूलाई यो तीन तहको चाहिँ संहिताको आवश्यकता अनुसार चाहिँ नि सेवा प्रदायकहरूको चाहिँ यथोचित व्यवस्थापन हुन नसक्दाखेरि चाहिँ नि मूलत प्रदेश र स्थानीय तहमा चाहिँ त्यो खालको गुनासो चाहिँ नि बारम्बार हामी म विगतमा राष्ट्रिय सभामा छँदाखेरि राष्ट्रिय सभाबाट त्यहाँ मान्यजीहरूले चाहिँ नि आफ्ना क्षेत्रहरूमा गएर चाहिँ नि त्यहाँका गुनासाहरू सुन्ने सन्दर्भमा मूलभूत रूपमा दुईवटा वित्तीय संहिताको विषय र प्रशासनिक संहिताको विषयहरू चाहिँ नि उहाँहरूले उठाउनुहुन्थ्यो भनेको प्रदेश र स्थानीय तहमा त्यो गुनासो आएसम्म पनि छ। जब हामीले जनशक्ति व्यवस्थापन प्रभावकारी रूपमा गर्न सक्दैनौँ भनेपछि तपाईँको त्यहाँबाट चाहिँ नि अपेक्षित रूपमा चाहिँ नि जुन सेवा प्रवाह हुन्छ भन्ने कुरा चाहिँ नि धेरै ठुलो अपेक्षा गर्नु पनि त्यो व्यर्थ हुन्छ। त्यस कारणले गर्दाखेरि यी कुराहरूको चाहिँ नि व्यवस्थापन गरिदिने काम चाहिँ सरकारको हो, राज्यको हो, तिनै तहका चाहिँ नि सरकारहरूले यसलाई समन्वयात्मक रूपमा चाहिँ गर्नुपर्छ र मूलभूत रूपमा संघीय निजामती सेवा विधेयक चाहिँ नि यसलाई छिटो चाहिँ नि टुङ्गाउनु पर्ने अवस्था हुन्छ। अब दोस्रो पाटो चाहिँ तपाईँले जोड्न खोजेको कुरा के हो त भन्दाखेरि नीति विधि प्रक्रियाहरू चाहिँ सबै हुँदाहुँदै पनि हाम्रा कार्यशैलीहरू चाहिँ नि असाध्यै ढिलासुस्ती र अलिकति हामीले प्रोसेस ओरिएन्टेड अब एक त बाई नेचर पनि तपाईँको ब्युरोक्रेसी चाहिँ नि अब अलिकति प्रक्रियामुखी नै हुन्छ। अब नतिजा अहिले यो जुन तपाईँको आधुनिक व्यवस्थापकीय शैलीहरू विश्वव्यापी रूपमा चाहिँ नि अवलम्बन हुँदै गएछन् जसले अलिकति नतिजालाई जोड दिने र सेवाग्राहीलाई केन्द्रमा राखेर चाहिँ नि तपाईँको चाहिँ नि सेवा प्रवाह गर्ने चाहिँ जुन हाम्रो चाहिँ नि जुन आधुनिक व्यवस्थापकीय शैलीहरू छन् त्यो कुरा नेपालमा अझै पनि हामी कहाँ चाहिँ नि कमी नै छ। हामी अलिक प्रोसेस ओरिएन्टेड धेरै भयौँ, हाम्रा चाहिँ नि निर्णय प्रक्रियाहरू चाहिँ अलिक लेन्दी भए र अलिकति धेरै हामी चाहिँ नि भोलिवादमा चाहिँ नि हामी चाहिँ हाबी हुँदै आएका थियौँ। यी कुराहरू चाहिँ हाम्रा तौर तरिका संस्कार संस्कृति शैली कार्य जुन हाम्रा चाहिँ नि आचरणका विषयहरू चाहिँ छन् यी विषयहरू चाहिँ नि हामीले सुधार गर्नुपर्ने यो कर्मचारी तन्त्रभित्रका चाहिँ नि सुधारात्मक पक्षहरू। अब कतिपय हाम्रा मेन्युअल चाहिने कामहरूलाई हामीले अलिकति आइटी फ्रेन्डली बनाउँदैछौँ, टेक्नोलोजी फ्रेन्डली बनाउँदैछौँ जसले गर्दाखेरि चाहिँ अलिक छिटो छरीको चाहिँ नि सेवा प्रवाह गर्नलाई चाहिँ नि यसले सहजीकरण गर्दैछ। त्यसको लागि पनि फेरि दक्ष जनशक्तिको आवश्यकता पर्छ, त्यो कुरामा पनि सुधार हुँदै गएको छ। अब कानुन नीति विधिहरू पनि सुधार हुँदै जाला र अब मूलत हाम्रा चाहिँ शैलीहरू हाम्रा अभ्यासहरू हामीले चाहिँ नि हामी चाहिँ नि सेवक हौ, हामीले चाहिँ नि यो राज्यको तिरोबाट करबाट चाहिँ नि हामीलाई चाहिँ राज्यले सेवा प्रदान गर्नको लागि चाहिँ हामीलाई पालेको छ, हामीले त्यही अनुरूप चाहिँ नागरिकलाई चाहिँ सेवा दिनुपर्छ भन्ने खालका चाहिँ नि हिजका हाम्रा जुन ढिलासुस्ती हुने विभिन्न चाहिँ नि जुन बाधक चाहिने तत्त्वहरू छन् सेवा प्रवाहको लागि त्यसमा हाम्रा कार्यशैली विभाग पनि सुधार गर्नुपर्नेछ। मूलभूत रूपमा अब चाहिँ यो प्रशासनिक संहितालाई चाहिँ छिटोभन्दा छिटो टुङ्गाउन सकियो भने र तिनै तहले चाहिँ नि त्यो ढङ्गले एउटा एकीकृत प्रणाली अन्तर्गत रहेर चाहिँ नि तपाईँको चाहिँ नि सेवा प्रवाहलाई चाहिँ नि बहुत प्राथमिकतामा राख्न सकियो भने मलाई लाग्छ नागरिक अपेक्षा बमोजिमका सेवाहरू चाहिँ नि उपलब्ध हुनेछन् र नागरिक सन्तुष्टि चाहिँ बढ्नेछ भन्ने मैले अपेक्षा गर्न सक्छु।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तरसंवादमा हामीले सार्वजनिक सेवा प्रवाहको अवस्थाबारे केन्द्रित भएर संघीय संसद सचिवालयका पूर्व सचिव डाक्टर सुरेन्द्र अर्यालसँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। अहिले अब हामी नीति कार्यक्रम र बजेटको संघारमा पनि रहेका छौं। आगामी आर्थिक वर्षका लागि सरकारले शासकीय सुधारका विषयहरूलाई पनि अगाडि सारेको छ। 100 कार्यसूचीहरू रहेका छन्। त्यसै गरी 18 बुँदे प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ। यो 18 बुँदे प्रतिबद्धता पत्रभित्र सबै राष्ट्रिय पार्टीका विषयहरूलाई पनि समेटिएको छ, उल्लेख भएका विषयहरूलाई त्यहाँ समावेश गरिएको छ। यस हिसाबले गर्दा विगतमा के भनिन्थ्यो भने नीति कार्यक्रम र बजेट त घोषणा हुन्छ तर कार्यान्वयनमा जाँदाखेरि निकै नै समस्या हुन्छ, बजेटको जुन आकार देखाइन्छ वास्तविकमा त्यो बजेटको आकार कार्यान्वयन पनि हुँदैन, आकर्षक नीति कार्यक्रम ल्याइन्छ तर कार्यान्वयनमा समस्या हुन्छ भनिँदै आइएको एउटा अवस्था पनि छ। यस हिसाबबाट नीति कार्यक्रम र बजेटको सवालमा हाम्रा प्राथमिकता के हुन सक्छन्? मैले यो प्रश्न यहाँलाई गरे।
तपाईँले असाध्यै सान्दर्भिक प्रश्न राख्नुभयो अहिले, किनभने अब हामी आगामी आर्थिक वर्षको बजेटको अब सङ्घारमै मुलुक पुगिसकेको छ। यो चालु आर्थिक वर्षको पनि अब यो 10.5 महिना यति बितिसक्यो, अब यो वैशाखको बाँकी अवधि र चाहिँ तपाईँको जेठ र असार 2 महिना मात्रै बाँकी छ। आजका दिनमा तपाईँले यो चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था हेर्नुहुन्छ भने असाध्यै निराशाजनक अवस्थामा चाहिँ देखिन्छ। मैले अहिले तपाईँसँग कुरा गर्ने भनेपछि थोरै आजकै हिजोसम्मको अवस्था के रहेछ भनेर चाहिँ त्यहाँ निहाल्दै थिएँ। राजस्व परिचालन लक्ष्यको तुलनामा जम्मा 62-63% मात्रै चाहिँ परिचालन भएको अवस्था छ, बाँकी अब 2.5 महिना मात्रै बाँकी रहेको छ। तपाईँको इभन चालु खर्च पनि 65-66% चाहिने भएको र पुँजीगत खर्च असाध्यै सधैँ भइरहेको यो नेपालको समस्या, सानो हिस्सामा मात्र चाहिँ पुँजीगत खर्चको चाहिँ विनियोजन हुने र खर्च चाहिने आज 10 महिना क्रस गरिसक्दाखेरि पनि 25-26% हारमा मात्र चाहिने पुँजीगत खर्च भएको अवस्था छ। अब बाँकी यो 2 महिनाको अवधिमा तपाईँको अहिले पुँजीगत खर्च औसतमा हेर्दाखेरि चाहिने 60-62% मात्र चाहिने खुम्चिने अवस्था चाहिने यो पछिल्ला वर्षका प्रवृत्तिहरूले देखाइराखेको छ। अब त्यसमा पनि बाँकी जुन अब यो 2 महिनामा चाहिने अब एक किसिमले भन्ने गरिन्छ असार विकास भन्ने गरिन्छ, क्वालिटीयुक्त चाहिँ पुँजीगत खर्च भएको अवस्था चाहिँ देखिँदैन। अब त्यस्तै गरेर चाहिँ नि वैदेशिक सहायताका चाहिँ नि हाम्रो एब्जर्प्टिभ क्यापेसिटी पनि असाध्यै कमजोर छ। यी सबै कुराहरू हाम्रा वर्षौंदेखि दशौंदेखिका चाहिँ नि पछिल्ला समस्याहरूको रूपमा चाहिँ नि रहेका छन्। लक्षित बजेट कुनै पनि आयाममा, अब चाहे राजस्वको आयाममा होस्, चाहे अनुदानको सहायताको आयाममा होस्, चाहे तपाईँको जाने खर्चको आयाममा होस्, लक्ष्य पूरा गर्न सकेको अवस्था छैन। अब हामीले सजिलो उपाय चाहिँ नि हामीले यी कुराहरू गर्न नसक्दाखेरि चाहिँ लक्ष्य बमोजिमका चाहिँ ऋणहरू चाहिँ परिचालन गर्न सकिरहेका छौँ। त्यसभित्र पनि बाह्य ऋण चाहिँ नि अलिक कमजोर अवस्थामा चाहिँ एब्जर्प्सन हुन्छ भने आन्तरिक ऋण चाहिँ हाम्रो सजिलो तरिकाले चाहिँ उठाइरहेका छौँ। अब यसलाई चिर्नको लागि तपाईँले अहिले एउटा चाहिँ नि भर्खर चाहिँ नवगठित यो चाहिँ नि सरकारले एउटा राम्रो पक्ष के गर्यो भन्दाखेरि चाहिँ नि पहिलो कुरो अब हामीले सधैँभरि हाम्रो कमजोरमा मैले बारम्बार भन्ने गरिरहेको छु भने कि हाम्रा सरकारका इलेक्सनको टाइममा गरेका चाहिँ नि जुन बाचाहरू अथवा प्रतिबद्धताहरू अथवा घोषणाहरू जसलाई हामीले मेनिफेस्टो भन्छौँ, ती मेनिफेस्टोहरू चाहिँ निर्वाचनपछि चाहिँ नि दराजमा थन्केर राख्ने अवस्था यस्तो हुन्थ्यो। अहिले सरकारले कम्तीमा आफ्नो मात्रै मेनिफेस्टो नभनेर यसमा यो संसदमा चाहिँ नि संलग्न सहभागी राजनीतिक दलका चाहिँ घोषणापत्रहरू पल्टाउने जमर्को गर्यो र त्यसबाट चाहिँ राम्रा पक्षहरू चाहिँ सबैलाई मिलाएर चाहिँ नि उसले सामूहिक प्रतिबद्धता पत्र बनायो। सबभन्दा राम्रो राजनीतिक कल्चरको हिसाबले चाहिँ मैले त्यो चाहिँ देखिराखेको छु। तर अब यी विषयलाई पनि उसले अब जुन 100 बुँदेको कुरा गर्नुभयो तपाईँले, 18 बुँदे चाहिँ प्रतिबद्धताको कुरा गर्नुभयो, असाध्यै सुरुवाती चाहिँ नि असाध्यै राम्रो छ र अलिकति यसले राम्रो मैले सङ्केत के हेरिराखेको छु भन्दाखेरि चाहिँ प्रतिबद्धता सरकारले गर्यो र 100 बुँदा पनि उसले डिक्लेयर गर्यो र प्रतिबुँदा कुन दिनमा कसरी कार्यान्वयन हुँदैछ भनेर चाहिँ त्यसलाई फलोअप पनि गरिरहेका छ। हो त्यो चाहिँ सबभन्दा राम्रो कुरा हो होइन, भनेपछि हामीले ठिक छ 100मा 100 कार्यान्वयन गर्न नसकौँला तर कम्तीमा चाहिँ नि हामीले लक्ष्य राखेका चाहिँ नि हाम्रा चाहिँ नि सुधारका चाहिँ नि जुन बुँदाहरू छन् अभ्यासहरू छन् अथवा हाम्रा चाहिँ नि घोषणाहरू छन् ती कुराहरू चाहिँ कसरी कार्यान्वयन भइराखेका छन् भनेर चाहिँ निरन्तर चाहिँ फलोअप गर्नु चाहिँ सबभन्दा ठुलो कुरो हो। त्यस कारणले गर्दाखेरि चाहिँ अहिले यो यो पाटोमा चाहिँ नि मैले सरकारले राम्रो चाहिँ थालनी गर्यो भन्ने चाहिँ मलाई लाग्छ। अब जहाँसम्म यी विषयलाई आधार मानेर चाहिँ नि आगामी आर्थिक वर्षको चाहिँ नि नीति तथा कार्यक्रम यो अब 3 चरणमा चाहिँ यो आगामी जेठ 15मा बजेट पेस गर्नुभन्दा पहिला तीन चरणका कामहरू चाहिँ सक्नुपर्ने हुन्छ। हेर्नुहोस्, एउटा सामान्य राष्ट्रपतिज्यूले सङ्घीय संसदको संयुक्त सदन समक्ष चाहिँ नि तपाईँको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, त्यो नीति तथा कार्यक्रममाथि चाहिँ नि सदनमा छलफल हुनको लागि करिब करिब तपाईँको एक हप्ताको समय लिन्छ। अब दुवै सदनबाट नीति तथा कार्यक्रमहरू चाहिँ पारित गर्नुपर्छ, एक हप्ता यति समय लाग्छ र त्यसमा त्यो नीति तथा कार्यक्रमहरूमा सबै मान्य सदस्यहरूले चाहिँ आफ्नो धारणा राख्ने, सुझावहरू दिने र त्यसमा त त्यो चाहिँ नि भोटिङै हुने कुरा भयो, त्यो समय लिन्छ। त्यसपछि हामीले त्यो नीति तथा कार्यक्रमको बेसमा आगामी वर्षका बजेटका सिद्धान्त र प्राथमिकताहरू चाहिँ अर्थ मन्त्रालयबाट चाहिँ पेश हुन्छ। त्यसमाथि पनि तपाईँको चाहिँ नि आगामी बजेट कस्तो हुनुपर्छ भनेर चाहिँ नि अर्थमन्त्रीले सिद्धान्त र बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्ने, त्यसमाथि मान्य सांसदहरूले आफ्ना धारणा राख्ने र त्यो धारणा अथवा ती सुझावहरूलाई सङ्घीय संसद सचिवालयले एउटा सङ्कलन गरेर ती सुझावहरूलाई चाहिँ एकमुष्ट रूपमा चाहिँ नि अर्थ मन्त्रालयमा तपाईँको चाहिँ नि रिपोर्ट पेश गर्नुपर्ने हुन्छ। यो काम, यो सिद्धान्त र प्राथमिकता को रिपोर्ट पेश गर्ने काम चाहिँ नि तपाईँको बजेट पेश गर्नुभन्दा पहिला जेठ पन्ध्रको भन्दा 15 दिन अगाडि चाहिँ सक्नुपर्ने हुन्छ। त्यो अर्थले हेर्दाखेरि तपाईँले अब आज कति 18 कति गते गयो, अब 10-12 दिनमा तपाईँले सरकारका नीति तथा कार्यक्रम चाहिँ नि पेश गर्ने, त्यसमाथि छलफल गर्ने, त्यसपछि चाहिँ नि त्यसलाई पारित गर्ने, त्यसपछि तपाईँको चाहिँ सिद्धान्त र प्राथमिकता पनि पेश गर्ने, त्यसको छलफल पनि सकाएर त्यसको रिपोर्ट चाहिँ नि अर्थ मन्त्रालयमा पेश गर्नुपर्ने असाध्यै छोटो समय भयो। त्यसकारणले गर्दाखेरि यो अधिवेशन बोलाउने काम अब हुन त यसलाई फेरि अर्को हिसाबले पनि जोड्ने गरिएको छ, अब अध्यादेशको सन्दर्भ पनि आएको छ, अध्यादेश को निष्कर्षमा पुगेपछि चाहिँ नि अनि सङ्घीय संसद अधिवेशन आह्वान हुने होला भन्ने खालको कुरा पनि छ। अब अध्यादेश पनि एक किसिमले अनि तपाईँले जोड्दै हुनुहुन्थ्यो, अध्यादेश केही चाहिँ विचाराधीन रहेको अवस्था भन्ने पनि बुझिन्छ अब सामान्य राष्ट्रपतिज्यूमा। अब यिनी जेसुकै भए पनि यसलाई छिटो टुङ्गो लायो भने मलाई लाग्छ सङ्घीय यो संसदको अधिवेशन चाहिँ आह्वान हुनेछ। आह्वान भइसकेपछि चाहिँ नि तपाईँको यी नीति तथा कार्यक्रम र चाहिँ नि तपाईँको सिद्धान्त र प्राथमिकताहरू चाहिँ नि यथाशीघ्र चाहिँ नि यसलाई कार्यसूचीमा प्रवेश गरेर चाहिँ नि अनि यो नयाँ जनादेश बमोजिम, नयाँ जनताका भावना बमोजिम माननीयहरूले आफ्ना आफ्ना चाहिँ नि क्षेत्रका अथवा चाहिँ मुलुककै पनि समग्रमा
हुन्छ। हाम्रो कार्यक्रमको समय पनि सकिएको छ, यहाँको महत्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद।
ल, मेरा केही भनाइहरू राख्ने अवसर दिनुभयो रेडियो नेपाल परिवार र यहाँलाई पनि म हार्दिक आभार व्यक्त गर्दछु, धन्यवाद।
आजको अन्तर संवादमा हामीले सार्वजनिक सेवा प्रवाहको अवस्था, शासकीय सुधारका प्रयास र आगामी नीति तथा बजेटका प्राथमिकताबारे केन्द्रित भएर संघीय संसद सचिवालयका पूर्व सचिव डाक्टर सुरेन्द्र अर्यालसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। अवस्था नमस्कार।